आज चलते हैं तारुफ़ेर हबीब के लास्ट सेशन पे। अल्लाह ताला ने आपको कितनी खूबियाँ दी थी और आपके ख़ास कुछ हसाइस थे, आज उसी में से आगे थोड़ा सा हम बढ़ेंगे आगे। हो सकता है कुछ लोगों के पास लास्ट वर्जन की बुक हो, कुछ के पास नए, डजेंट मैटर, कोई फ़र्क नहीं इससे पड़ता, एंड पे आपका टॉपिक पूरा हो जाएगा। ज़्यादा से ज़्यादा पढ़ने के दौरान आपको अपनी बुक के पेजेस को इधर से उधर करना पड़ेगा। तो आज हमारा टॉपिक बहुत नाइस है, नबी सल्लम का मजाह, ह्यूमरस नेचर, यानी आपकी मिजाज में मजाह था, नरमी थी। अब इस पे तो मुझे घंटा बोलना पड़ेगा, दुआ करें कि मैं कम बोलूं और आप बस समझ जाएं। ठीक है, चलिए। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन वला आली मुहम्मदिन कमा सल्लैता अला इब्राहीम वला आली इब्राहीम इन्नका हमीदु मजीद। तारुफे हबीब, आज इसमें से हम पढ़ेंगे नबी सल्लम का मजाह। मजाह एक होता है मजाक, हम सूरह बकरा की उन आयतों में जो पहली ही दुआ है सूरह बकरा की, ए अल्लाह मैं तेरी पनाह में आता हूँ, क्या नकूना मिनल जाहिलीन, हजरत मूसा ने जो दुआ मांगी थी उसकी रोशनी में एक जुमला अक्सर याद करते हैं कि इस्लाम में मजाक पसंदीदा है, मजाक नहीं पसंदीदा। बंदे को जली होना चाहिए, जिसको पंजाबी में कहते हैं सड़ा बुना, जला बुना बंदा भी को बंदा होता है। रोटी नहीं खाते अब जली भी, दूध जल जाए तो उसकी स्मेल हो जाती है, आपकी चाहे खीर कितनी हो, मजे की बनी हो, लेकिन सिर्फ उसके अंदर नीचे जल जाए तो वही नहीं अच्छी लगती। तो जो दुखी बंदे, सैड बंदे हैं ना, वो इस्लाम को ज्यादा अच्छे नहीं लगते, लाइट माइंडेड। अल्लाह के नबी इतने रिलैक्स्ड, इतने हल्के फुल्के थे, कोई कह नहीं सकता कि आप इतने बड़े बड़े कामों में से गुजरते हैं। एक बंदे के इतने घराने हों, फिर 5 वक्त की नमाज भी उसने पढ़ानी, फिर जंगों की चीज़ें, जरनेल भी हो, वो याद कीजिए अल्लाह के नबी का ये जो पूरा किरदार है एज अ रहबरे कामिल। तो जिसके इतने काम हो तो वो हम कहते हैं हमारे पास हंसने का टाइम ही नहीं है। तो अपने बारे में सोचिए ज़रा, आप में से किसको लगता है कि वो बड़ी जॉली है? तो आप कहेंगे थी शादी से पहले। किसको लगता है वो बड़ी खुश मिजाज है? घर वालों से गवाही दिला दें तो मान जाएंगे। अपने आप को चेक कीजिए, यहाँ बैठ के अपने आप को लिखिए कि मैंने अपने इर्द गिर्द वालों से पूछना मैं कैसी हूँ। अच्छा, हमारे यहाँ इसमें भी दो एक्सट्रीम्स हैं, दोस्तों में तो हल्ला गुल्ला और मज़े, और वो कहते हैं शम्मा महफिल, बज़ में रौनक बज़म, और अपने घर वालों में आते ही, बल्कि पार्टी से आते हुए रास्ते में माएँ जो होती है ना फ़ोन पे बच्चों को डांटना शुरू हो जाती है, सपारा नहीं पड़ा ठहर जाओ मैं आके ठीक करती हूँ तुम्हें, हाँ ये नहीं कि अच्छा ठहर जाओ अभी तुम्हें पूछती, भाई आपको क्या हुआ है? मामा आप अपनी दोस्त के पास ही थोड़ी देर और बैठ जाएं, लिखिए जब मैं घर नहीं होती तो मेरे बच्चे खुश होते हैं कि परेशान? एक माँ बेचारी किसी वजह से बच्चों से दूर थी, तो वो बता रही थी कि मैंने कहा कि बच्चे तो बड़े दुखी होंगे, कह रही कि इनकी बातें तो सुने, वो जब माँ घर नहीं थी तो बच्चे बाप को कहते हैं बाबा मामा घर नहीं है, मौज करते हैं, उन्होंने 2 दिन बाद तो आई जाना ना, यानी माँ ना हो गई कोई इंस्पेक्टर हो गई। तो बहरहाल ये है कि अपने घर वालों में, इस पे तो एक ही जुमला कह दूं, हो खल का यारा तो बरेशम की तरह ना, हो रस में हक को बातिल तो फौलाद है मोमिन। हमारा बिल्कुल उलट है, घर वालों में फौलाद है, अकड़े हुए, सख्त, गुस्से वाले, ताने माथे पे तेवर, और वो ही याद रखे जो अभी सबक में पढ़ा, तान भी है, लम्ज भी है, हम्ज भी है, और बाहर हम कहते हैं हमसे कोई अच्छा ही नहीं। हमारे घर वाले यकीन नहीं करते कि कभी हम बाहर हंसते भी होंगे, उनके सामने नहीं हंसते, बाहर वालों के सामने, कि कहीं इनके ऊपर से हमारा रोब ना चला जाए। अल्लाह के नबी कैसे थे, आइए जरा अमली चीजें देखिए। छोटी बच्चियों के साथ सैयदा उम्मे नबीत रजी अल्लाह अन्हा कहती हैं, मैं कुछ औरतों के साथ दफ बजाते हुए कह रही थी, अतैनाकुम अतैनाकुम फहय्यूना नुहय्यीकुम, हम आ गए हम आपके पास, हम आ गए आपके पास, तो नई जिंदगी मिली हमें, नई जिंदगी मिली आपको, वलौला ज़हब अलहमरु मा हिल तबी वादीकुम, और अगर ना होता सोना लाल, यानी सोने का रंग लाल ना होता, तो ना बनते तुम्हारे जेवर। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हमारे पास तौकफ किया, यानी खड़े हो गए ये बातें सुनते हुए, और फरमाए उम्मे नुबैत ये क्या है? तो मैंने अर्ज किया मेरे माँ बाप पापर कुर्बान हो, ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, बनो नजार की बच्चियां किसी दुल्हन की रुखसती पर गा रही हैं। तो आपने फरमाया तुम क्या अशार कह रही हो? तो मैंने अपने अशार दोहरा दिए, رسول اللہ صلی اللہ علیہ وسلم نے برجستہ فرمایا. اب آپ کا جملہ سننے سے پہلے اوپر عربی کا دوبارہ سنیے، تو پھر آپ کو اس کا اندازہ ہوگا کہ کیسے آپ نے قافیے پہ قافیہ ملایا. انہوں نے کیا کہا تھا؟ وَلَوْ لَزَّهَبَ الْأَحْمَرُ مَا هِلْتَ بِوَادِيكُمْ. آپ نے اس پہ ایک جملہ لگا دیا، وَلَوْ لَلْخِنْتَتُ السُّمَرَاءُ مَا سَمَنَتْ أَذَارِيكُمْ. اور اگر نہ ہوتی گندم لال، نہ بھرتے تمہارے بچوں کے جسم. یعنی انہوں نے سونے کو لال کہا، تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے گندم کی بات کر دی. کیا مطلب تھا؟ کہ ان کو نہ ڈانٹا، نہ جھڑکا، نہ کچھ برا کہا، نہ یہ کہا، بلکہ خوش ہوئے. آپ دیکھیں ہمارے کلچر میں ایک جملہ بولتے ہیں، بچوں میں بچہ بن جاؤ، بڑوں میں بڑے بن جاؤ، جیسے لوگ ہوتے ہیں ان کے ساتھ ویسے ہو جاؤ. تو آپ دیکھیں گے کہ ایسی چیزوں سے آپ کو محسوس ہوگا کہ نبی صلی اللہ علیہ وسلم کی یہ چیزیں تبلیغ اور دعوت میں بہت مؤثر تھے. آج بھی یہی ہوتا ہے. اللہ کرے کہ ہمیں ان باتوں کو صحیح طرح سے سمجھنا آ جائے. پھر اگلی مثال ہے ازواج مطہرات کی. جی، بیگمات کے ساتھ بھی کوئی نرم مزاجی سے رہ سکتا ہے؟ تو دیکھتے ہیں، حضرت عائشہ فرماتی ہیں کہ میں نبی صلی اللہ علیہ وسلم کے پاس خزیرہ لے کر آئی، جسے میں نے آپ کے لیے پکایا تھا. میں نے سودا سے کہا، یہ کون تھی؟ حضرت خدیجہ کے بعد جس دوسری خاتون سے اللہ کے نبی نے نکاح کیا وہ حضرت سودا تھی. وہ بھی عمر میں بڑی تھی، بھاری جسم کی تھی، سیاہ رنگت کی تھی، اور اس کے بعد پھر حضرت عائشہ تیسری بیوی تھی. تو ظاہر ہے کہ خدیجہ تو نہیں تھی. تو ایک ایسا دور بھی گزرا کہ اللہ کے نبی کی دو بیویاں تھیں، ایک سودا اور ایک حضرت عائشہ. انہی دنوں کی یہ بات لگتی ہے. کہتی، میں نے سودا سے کہا، کھاؤ. اس حال میں کہ نبی صلی اللہ علیہ وسلم میرے اور ان کے درمیان تھے، تو انہوں نے انکار کیا. میں نے کہا، کھاؤ، ورنہ میں ضرور آپ کے چہرے پر مل دوں گی. اپٹن ہی صحیح، لیکن انہوں نے انکار کیا. چنانچہ میں نے اپنا ہاتھ خزیرے میں ڈالا اور ان کے چہرے پر مل دیا، تو اللہ کے نبی ان پر مسکرانے لگے. جی، کیا پتا چلا؟ تعلق دیکھیے. ایک تو ہمارے ہاں دیندار ہونے کا مطلب گھر میں کرفیو لگا رہے، ہنس نہیں سکتے، بول نہیں سکتے، چپ کرو، فلاں آ گیا، چلو جی ہو گیا. اللہ کے نبی کی بیویاں آپ دیکھیے اس طرح کر رہی ہیں، آپ اس کے منہ پہ خزیرہ ڈال رہے ہیں، اور وہ ایسے ہی جیسے اپٹن، کھانا ایسے میدہ ہے تو منہ پہ مل دیا. اللہ کے نبی نے ان کو کہا، تم بھی اٹھ کے اس کے منہ پہ ملو. دیکھیے، گھر میں سکون نہیں ہوگا تو کہاں ہوگا؟ سب سے پیارے گھرانے ایمان والیوں اور ایمان والوں کے گھرانے ہوتے ہیں. انجیکشن لگوانا ہے یا لگانا ہے، ہاتھ نرم رکھیے. ہماری زبانیں سخت، بچوں پہ ہم بول آتے جاتے. اچھا، جیسے آپ دیکھیں نا کہ مجھے ایسے ہی لگتا ہے کہ آتے جاتے روب ڈالنے کا ہمارا کلچر بھی ہے. وہ جیسے کہتے ہیں نا کہ ایک بڑا افسر، پی اے جو ہوتا ہے نا، اس کا پی این جا پی اے کہہ لیں، اس پہ روب ڈالتا ہے. وہ وہاں سے اٹھ کے آتا ہے نا تو باہر باورچی پہ روب ڈالتا ہے. باورچی وہاں سے روب ڈالتا ہے نا تو نکلتا ہے تو باہر وہ چوکی دار پہ ڈالتا ہے، اور چوکی دار جا کے دکاندار پہ. ہمارا مسئلہ ہے کہ ہم نے ضرور کچھ بڑا بننا ہے، اور ہوتی بات اینڈ پہ سب کے ہاتھ میں یہی ہے کہ ایک دوسرے سے چڑچڑاہٹ پیدا ہوتی. زندگی کا ایک اصول بنائیں. آپ ایک افراد ہونے کے ناطے امت وسط میں ایک فرد ہیں، اپنی فیملی کا ممبر ہیں. آپ اجتماعیت میں دیکھیے کسی فورم کو پریزنٹ کر رہی ہیں، کسی اسکول کو، کسی انسٹیٹیوٹ کو، اپنے چہرے پہ اسمائل رکھیں. آپ کی اسمائل اور آپ کے لائٹ ہارٹڈ ہونے سے زیادہ لوگ آئیں گے آپ کی بات کی طرف. دیکھیے نا، میں اکثر سوچتی بھی ہوں، میرا دل بھی کڑتا ہی رہتا ہے. اصل بات کیا ہے؟ منوانا. آپ بینگ اے مدر کیا چاہتی ہیں؟ آپ کے سب بچے بہت اچھے ہوتے ہیں، کوئی شرارت نہ کریں، کچھ نہ کریں، جو آپ کہتے رہے وہ جی امی جی امی جی امی. یہی چیز آپ ماشاء اللہ اپنے ساس کے بچے سے بھی چاہتی ہیں کہ ان کی کیا جرت ہے کہ یہ آگے سے بولیں. یہی چیز آگے آپ دوسروں سے بھی چاہتے ہیں. چاہنا تو مقصد تو یہ ہے نا، مان لیتے ہیں جی ٹھیک ہے، آپ 100% صحیح ہیں، جی آپ چاہتی ہیں. تو پھر وہ طریقہ اختیار کیجئے نا کہ جس سے وہ ہوں. دوا کھائی ہے اسے تو، اور اگر دوا کا ریئیکشن ہو رہا ہے تو دوا کھانی چاہیے. اتنا سا پیچ لگا کے وہ چھوٹا سا پینسلین لگا کے چھوڑتے ہیں کہ پہلے دیکھیے کوئی سوزش تو نہیں ہوئی، کوئی ریئیکشن تو نہیں ہوا، پھر کل آئیے گا، اب آپ کو پینسلین کا ٹیکہ لگائیں گے. تو پینسلین کا ٹیکہ لگانے میں تو اتنی رعایت برتی جائے، اور آپ اپنی باقی چیزوں میں جدھر دل چاہتا ہے جو مرضی اپنی دینداری جھاڑ جھوڑ کے پھر جا کے اندر ہونے بھی لگ جائیں گے. کیونکہ گھر میں کون کتنی دیر صبر کرے گا، وہ بھی بولے گا. زبان سب کے پاس ہے، برتن سب کو توڑنے آتے ہیں. آواز نہیں اونچی ہونی چاہیے. اگر ریئیکشن کرنا ہے اس کا طریقہ स्माइल देते थे ना, जरा सी कम दें, आई कांटेक्ट छोड़ दें, ओके ठीक है आइए बैठिए, बस इतनी बात कीजिए, फेस एक्शन से दिखाइए बेटे को, बेटी को, शौहर को, सास को, बड़े से बड़े और छोटे से छोटे इंसान को, कि आई डोंट लाइक योर दिस थिंग। ये क्या कहा है आपने जी, क्या? बस समझ आ गई अगले को, कैसे नहीं बीवी को बोलते, योए तो ये कहां से, और अगर आप आगे से धाड़ेंगी तो आप दो बातें सुनेंगी, बच्चों को भी हम खुद सिखाते हैं, आवाज ना ऊंची हो, आवाज नहीं उठनी, दो आवाजें इकट्ठी कभी ना चले, एक बोले तो दूसरा चुप। देखिए ना, मैं फिर आपको अर्ज कर रही हूं कि नतायज में नजर रखिए ना, तो अगर चुप रह के नतीजा ज्यादा अच्छा निकलना है तो जरूरी है कि बोलना। हाँ, चीनी से जो मारा कोई तो जहर जरूर खिलाना है, ऐसी ही हिंग लगे ना फटकड़ी और रंग ज्यादा आए। तो असल बात ये थी, दीन की दावत में अगर आप चाहते हैं कि आपके बच्चे भी इस खाने में शरीक हो तो यू शुड बी नाइस, और नाइस सर, और दी नाइस। किसी ने कहा आप तो इतनी बातें करती हैं, ये करो वो करो ये करो तो बहुत फायदा होगा, प्यार दो मोहब्बत दो, मैंने तो जो कुछ भी इनको दिया आज तक तो कोई फायदा नहीं हुआ, तो वो हकीम ने कहा कि डोज जरा बढ़ा दीजिए, प्यार की डोज बढ़ा दीजिए, मोहब्बत की डोज बढ़ा दीजिए, स्माइल की डोज बढ़ा दें, स्माइल दीजिए, प्यार कीजिए लोगों को। तो घर में दीनदार के नाम के साथ ये जो सख्ती का एक तस्वुर आज इस्लाम की एक बड़ी शान दिखी जाती है ना, ये दुरुस्त नहीं है। बहरहाल, सहाबा के साथ आप कैसे थे? असल तो मज़ा आता है बंदे को अपने वर्क फेलोज के साथ। हज़रत सुहैब नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए और आपके सामने खजूर और रोटी थी, आपने फरमाया करीब हो और खाओ, तो वो खजूर खाने लगे, तो अल्लाह के नबी ने इनसे फरमाया बेशक तुम्हारी आंख में दर्द है, तो वो सुहैब रज़ी अल्लाह अन्हु कहने लगे अल्लाह के रसूल बेशक मैं दूसरी यानी तंदरुस्त आंख की तरफ से खा रहा हूँ, चुनाचे नबी सल्लल्लाहु अलैहि वसल्लम मुस्कुरा दिए, समझ आई, यानी मेरी आंख में अगर दर्द है लेकिन मैं खाना तो खा सकता हूँ ना, मुराद लाइट लाइट हल्के हल्के जोक। साहबा जब नबी सल्लम के साथ अपने किसी काम पे होते तो थर थर कांपते, और जब आपके साथ निजी महफिलों में होते तो कहते हमें अल्लाह के नबी से डर ही नहीं लगता था, लेकिन दोबारा जब अपनी किसी सीट पे जाकर बैठेंगे तो फिर कांपेंगे। असल मसला ये कि जब ये आप तवाजन खो देते हैं, बिगाड़ आने लगता है, जहां बच्चे बिगड़ने लगे यहां साथी आपकी बात की अहमियत ना ले, तो आपको सीधा होना भी आना चाहिए और सीधा करना भी आना चाहिए। अगर हमें आपको बिगाड़ना आता है तो हमें आपको संवारना भी आता है, ये अंदाज होना चाहिए। बच्चों के साथ कैसे थे? अल्लाह के नबी उम्मे सुलैम रजी अल्लाह अन्हो के पास जाया करते, इनका एक छोटा बेटा जिसे अबू उमैर कहा जाता था, नबी सल्लम फरमाया करते ए अबू उमैर तुम्हारी नुगैर ने क्या किया? नुगैर क्या होता है? वो परिंदा जिससे वो खेला करता था, चिड़ियाओं के भी नाम होते थे, तो ये बच्चा फोत हो गया, मर गया, चिड़िया का बच्चा था, तो ये बच्चा बड़ा दुखी बैठा था ना, रोने वाली शक्ल थी, तो अल्लाह के नबी ने आकर उसको खुश करने के लिए जुमला बोला माफ़ाला, क्या हो गया तुम्हारे नुगैर को? यानी मुराजे कि आपके अंदर दूसरों का दर्द बांटने की खूबी थी। फिर उमर रसीदा साहबिया के साथ एक औरत उम्मे ऐमन आपके पास आई और कहने लगी अल्लाह के रसूल मेरा शौहर बीमार है और आपको बुला रहा है, तो आपने फरमाया शायद तुम्हारा शौहर वही है जिसकी आंख में सफेदी है। अब सोचिए जरा इस बात को सुनकर क्या जहन में आया होगा, कहा वो जिसकी आंख में सफेदी है, तो औरत ने क्या कहा, औरत लौटी और अपने शौहर की आंख खोल कर देखा, शौहर ने कहा तुम्हें क्या हो गया? कहने लगी मुझे अल्लाह के रसूल ने खबर दी है कि मेरे शौहर की आंख में सफेदी है। शौहर ने कहा तेरा सत्यानाश, हर एक की आंख में सफेदी होती है, अल्लाह के नबी ने सच ही तो फरमाया, यानी हर एक की आंख में सफेदी भी है। अब बताइए बोला ऐसी बातें इतना बड़ा बंदा कह सकता है, नबी रसूल मुरब्बी मुजक्की और लीडर और जो भी है, तो इससे आपने मैंने क्या सीखा? और इस पर एक बड़ी प्यारी बुक है, मैंने बहुत पहले पढ़ाई थी, आई डोंट नो उसकी रिकॉर्डिंग है कि नहीं, नबी सल्लम की मुस्कुराहट है, दो किताबें हैं बेसिकली अपोजिट हैं, एक ही राइटर की हैं दोनों, शायद ताहिर नकाश या क्या उनका नाम था, नबी सल्लम के आंसू और दूसरा नबी सल्लम की मुस्कुराहटें, मार्केट में मिल जाती हैं। कभी कभी ये छोटे छोटे वाक्यात बच्चों के साथ शेयर करने चाहिए ताकि बच्चों को भी पता चले कि अल्लाह के नबी एक बिल्कुल जिंदा हाजिर और खुश मिजाज किस्म के किरदार थे, और आज हमने न जाने क्या बना दिया अपने प्यारे नबी को, अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। तो ये थी नबी सल्लम से मुतल्लिक वो चीज़ें जो आज हमें कुछ पता है कुछ नहीं, अब बस एंड पे हम नबी सल्लम की कुछ चीज़ें, और फिर लास्ट टॉपिक होगा कि हम क्या करें, यानी हमारा नबी के साथ ताल्लुक का क्या दर्जा होना चाहिए। तो रकीकुल कल्बी, रकीक किसको कहते हैं? नरमी। रिक्कतुल कल्ब, रिक्कत होती है ना, रिक्कत दिल की नरमी। आप सल्लल्लाहु अलैहि वसल्लम आहे भर भर कर ना रोते, बल्कि सिर्फ आंखों से आंसू बहते थे। रोने में आप कभी आवाज से नहीं रोए। आपका रोना कुरान करीम पढ़ते और सुनते वक्त, दुआ करते हुए, और कभी नौ मुस्लिम गुलामों पर इनके मुशरिक आकाओं के जुल्म यानी मजालिम सुनकर आप रंजीदा हो जाते, कभी अपनी उम्मत पर अजाब के खौफ से, कभी किसी मैयत के लिए दुआ करते हुए भी सिर्फ आपकी आंखें अश्कबार हो जाती। क्या पता चला कि दीनदार को सख्त दिल नहीं होना चाहिए। किसी का कोई मरे कोई जी, आप कहते कोई नहीं, गम नहीं करते, कोई नहीं, सब नहीं मारी जाना है ना। नहीं, जो दुखी है उसको तसल्ली दीजिए। देखिए नबी सल्लम वाज सो सेंटिमेंटल, ही वाज सो इमोशनल। हाँ, आपके जज्बात पे आपको काबू था, लेकिन ये नहीं है मतलब कि आप छोटी बात को बड़ा बना लेते थे या किसी बात का असर ही नहीं रखते थे। ठीक है, तो लास्ट टॉपिक है जी हमारे लिए, और अल्लाह से दुआ करते हैं कि वो हमें इसकी तौफीक दे, और वो क्या है कि हम अल्लाह के नबी पर ईमान लाएं। अल्लाह के नबी पर, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर ईमान का वजूब, वजूब कहते हैं वाजिब होना, फर्ज है ये। आप पर ईमान लाना, इसकी क्या हैसियत है? अल्लाह ताला ने फरमाया, फामिनु बिल्लाहि व रसूलिहि नबीयिल उम्मिश। तो ईमान ले आओ अल्लाह और उसके रसूले नबी उम्मी पर। कहाँ लिखी है ये बात? आराफ 158। इसके आगे अल्लाह के नबी के खसाइस का भी तस्करा। फिर इस हदीस का हवाला ले लीजिए, रसूलुल्लाह ने फरमाया, चलिए मेरे साथ दोहराइए, उमिर तो अन उकातिलन नासा हत्ता यशहदू अल्ला इलाहा इल्लल्लाहु व अन्ना मुहम्मदर रसूलुल्लाह व युकीमुस्सलाता वयूतु ज़कात फ़ाइज़ा फ़ालूह असमू मिन्नी दिमाअहुम व अमवालहुम इल्ला बिहक्किहा व हिसाबुहुम अलल्लाह। मुझे हुक्म दिया गया है कि मैं लोगों से लड़ूं यहां तक कि वो इस बात की गवाही दें कि कोई माबूद बरहक नहीं सिवाय अल्लाह के, और बेशक मोहम्मद अल्लाह के रसूल हैं सल्लल्लाहु अलैहि वसल्लम। वो नमाज कायम करें, ज़कात अदा करें। फिर जब उन्होंने ऐसा कर लिया तो उन्होंने मुझसे अपने खून और अपने मालों को बचा लिया मगर हक के बदले, और इनका हिसाब अल्लाह पर है। यानी कि फिर उनको मुसलमानों की तलवारों से नहीं मारा जाएगा, इल्ला ये कि वो कोई ऐसा जुर्म करें कि जैसे कत्ल का बदला कत्ल या शादीशुदा जानी, तो उसको रजम किया जाएगा। मुराद ये है कि ऐसे लोगों के ऊपर फिर मुसलमान खलीफा की भी तलवार नहीं उठेगी। ये सही मुस्लिम की रिवायत है 129। तो इस आयत में नबी सल्लम पर ईमान लाना वाजिब करार दिया गया। ये है वो बात जिसकी वजह से आज हर गैर मुस्लिम को, वो यहूदी है वो नसरानी है, उसको अल्लाह के नबी पर ईमान लाना पड़ेगा। फिर अल्लाह के नबी सल्लम की इताअत का वजूब, इसमें एक और दलील, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, पहला क्या था? आपको मानना, और अब दूसरा क्या? आप की मानना, रसूल को रसूल मानना, और अब क्या? रसूल की बात को मानना। ठीक है, इताअत। तौन व करहन किसको कहते हैं? खुशी से काम करना, करहन ना खुशी से। अल्लाह ताला ने फरमाया, या अय्युहल्लज़ीना आमनू अतीउल्लाह व अतीउर्रसूल, ए लोगों जो ईमान लाए हो अल्लाह की इताअत करो और इसके रसूल की इताअत करो। कहाँ है कुरान पाक में? निसा 59, और भी बहुत जगह है कुरान में अल्लाह के नबी की इताअत। यानी रोते धोते नहीं करो, दिल की खुशी से करो। अगली दलील, यौम तुक़ल्लबु वुजूहुहुम फिन्नार यकूलूना या लैतना अतान अल्लाह व अतान रसूला। जिस दिन इनके चेहरे आग पर उलट पुलट किए जाएंगे, वो कहेंगे, हाय काश हमने अल्लाह और उसके रसूल की इताअत की होती। सूरत अल अहज़ाब 66। क्या पता चला कि दुनिया में दूसरों को बड़ा बना के नबी की हदीस पीछे करके उनका कॉल ले लेना, کتنی بڑی دلیل ہے، بڑوں سے بڑے کا کال آ جائے اس کے مقابلے میں نبی کی حدیث چلے گی. اور آج ہم حدیث کو پیچھے کر کے کہتے ہیں کیا کریں، لیکن ہمارے بڑے تو پھر یہی کرتے تھے نا، ہمیں تو یہی کرنا ہے. یہی ہم مذہبی رنگ میں کر رہے ہیں، یہی ہم ذاتی زندگی کے انداز میں کر رہے ہیں. بڑے دوسرے ہیں، ہاں زبان پہ دعویٰ نبی صلی اللہ علیہ وسلم کی اور اللہ کی بڑائی کا ہے. نبی کریم صلی اللہ علیہ وسلم سے محبت کا کیا مقام ہے؟ انس رضی اللہ عنہ کہتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، لا یومن احدکم حتی اکون احب الیہ من ولدہ ووالدہ والناس اجمعین. تم میں سے کوئی اس وقت تک مومن نہیں ہو سکتا جب تک کہ میں اس کو اس کی اولاد، اس کے والدین اور سب لوگوں سے زیادہ محبوب نہ ہو جاؤں. ذرا دل کے اندر جھانکی، تین رشتے ہیں، اولاد ہماری کمزوری، والدین پاؤں کی بیڑی، اور سارے لوگ ہماری مجبوری ہیں. ان سب کو کر کر کے خوش راضی کرنے کی کوششوں کے بعد پھر خیال آتا ہے. میرا خیال ہے کہ اس کرائیٹیرین میں ہم جب جھانکیں گے تو ہم پریشان ہو جائیں گے. یہی ہیں جو گناہ کرواتے ہیں، یہی ہیں جو نافرمانیاں کراتے ہیں، یہی ہیں جو سنت طریقوں سے ہمیں دور کرتے ہیں. کل بھی رات کو ایسی کسی چیز پہ میں غور کر رہی تھی کہ ابراہیم علیہ السلام سے اللہ تعالیٰ اتنا پیار کیوں کرتے تھے. آپ بھی تو فیل کرتے ہیں نا، پہلے پارے سے لے کے تیسویں پارے تک جس نبی کا نام ہے وہ حضرت ابراہیم ہے. آپ کو ان کی نمازیں، روزے، حج، زکوٰۃ، تسبیح، تراویاں، کچھ بھی نہیں مل رہا. نبی ابراہیم علیہ السلام کے ساتھ اللہ کا اتنا پیار ہے، اس کی وجہ کیا ہے؟ موسٹ آف دا ٹائم حضرت ابراہیم اپنی زندگی کے بیشتر حصے میں تنہا رہے. بچپن میں ماں باپ پیارے ہوتے ہیں تو بچپن میں ماں باپ سے سٹون ہی نہیں ملی. ذرا سا بندہ بڑا ہوتا ہے تو برادری اچھی لگتی ہے، دوست اچھے لگتے ہیں، دوستوں میں تنہا. وہ کہتے ہیں نا کہ دوستوں کے ہجوم میں تنہا تھا. ذرا سا بڑا ہوتا ہے انسان تو فیملی، اکیلے ہی رہے ہیں، یعنی تنہائیوں کی زندگی تھی. آج کے دور میں اگر اللہ ابراہیم علیہ السلام کی زندگی کو میٹیریلسٹک اپروچ پہ دیکھیں تو ہی واز ناٹ اے سکسیزفل مین. دیکھیں نا، کامیابی تو یہی نا کہ سب خوش، سب پاس، ماں باپ بھی ہیں، بچے بھی ہیں، فیملی، اب کہتے ہیں سب پاس ہیں، سارے مجھ سے خوش ہیں. ابراہیم سے تو کوئی بھی خوش نہیں تھا. باپ خوش نہیں ہے، معاشرہ خوش نہیں ہے، آگ تک میں جلائے گئے. کوشش تو کی گئی، اللہ نے بچا لیا، یہ الگ بات ہے. قلنا یا نار کونی بردم و سلام علی ابراہیم، رائٹ؟ تو وہ جو تنہا تھے نا، معاشرے سے آئسولیٹڈ تھے، لیکن اللہ ان کو کیا کہتا ہے؟ وہ حنیف تھے، وہ فوکس تھے، اللہ نے ان کو دوست بنایا. واتخذ اللہ ابراہیم حلیلا. خلت ملتی تب ہے جب آپ کو ان سارے رشتوں سے اوپر اللہ لگے، رسول لگے. اور آج یہ ہاتھ کا انگارہ بن گیا ہے. آج ہماری نمازیں 5 سے 7 بھی ہو جائیں گی انشاءاللہ. روزے ہم ہفتے میں 2 نہیں 3 بھی رکھیں گے آگے جا کے دسمبر جنوری میں. لیکن ہم لوگوں کو ناراض نہیں کر سکتے. ہیں کیا بونے چھوٹے چھوٹے قد ہیں لوگوں کے، کوئی بڑا نہیں ہوتا. اور ذرا سا کوئی بڑا آ جائے تمہاری تو ٹانگیں کانپنے لگ جاتی ہیں اس کو دیکھ کر. اللہ اور اس کے رسول کی دیکھیے دیدہ دلیری سے، جس کو کہتے ہیں چوری اوپر سے سینہ زوری، سینے پہ ہاتھ مار مار کے کہتے ہیں جو ہوگا دیکھی جائے گی. یہ بات نہیں اللہ کو پسند. باقی تو اللہ تعالیٰ نے پھر انشاءاللہ کوئی رستے نکالنے ہی ہماری بخشش کے. اور اگلی حدیث بہت پیاری ہے، جس کو آپ پڑھتے ہوئے یقیناً اس کی مٹھاس کو دل پہ محسوس کریں گے. اللہ کے نبی نے فرمایا، بلکہ آپ میرے ساتھ پڑھیے، یہ میں کہتی ہوں یہ وہ حدیث ہے جس نے میری زندگی میں نا ایک ٹرننگ پوائنٹ رکھا تھا. دین کا نام تو ہم سارے شروع سے لیتے تھے، لیکن کچھ قرآن کی آیتیں، کچھ حدیثیں، کچھ پوائنٹس ایسے ہیں جو آپ کا ٹرننگ پوائنٹ ہوتے ہیں نا، یہ حدیث ان میں سے ایک ہے. کیسے ہے ذرا سنیے گا، میرے ساتھ دہرائیں گے آپ. سلاسم من کنا فیہ وجد بہن حلاوت الایمان من کان اللہ ورسولہ احب الیہ مما سواہما وان یحب المرء لا یحبہ إلا لله وإن يكره أن يعود في الكفر بعد ان انقذه الله منه كما يكره ان يقذف في النار. اب جو سمجھ آیا ہے اس کو سمجھتے ہوئے اب ذرا اس کے الفاظ کو بالکل اپنے کہہ لیجئے کہ جینے کے انداز کے اندر اور ان ساری چیزوں کے اندر ڈال کر سنیے گا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا؟ تین باتیں جس میں ہوں گی وہ ان کی وجہ سے ایمان کی مٹھاس پالے گا. وہ کون سی ہیں؟ نمبر ایک, جو اللہ اور اس کے رسول سے سب دوسرے لوگوں سے زیادہ محبت کرے, جو کسی آدمی سے صرف اللہ کی خاطر محبت کرے, یعنی دنیا کی غرض نہ ہو اور نہ ہی اس سے ڈر ہو, اور کفر میں لوٹنے کو بعد اس کے کہ اللہ نے اس کو اس سے بچا لیا اس طرح برا جانے جیسے آگ میں ڈالا جانا, یعنی کوئی اچھا کام شروع کر کے چھوڑنا ناممکن ہے. میں نے اچھا کام کرنا شروع کر دیا, اب ساری دنیا میری دوست بنے یا دشمن, میں اس کو نہیں چھوڑوں گی. اللہ ہمیں ایمان کی یہ حلاوت, مٹھاس, سویٹنس آف ایمان عطا فرمائے. نبی کریم صلی اللہ علیہ وسلم کی محبت کا ثواب کتنا ہے؟ صحابہ کرام رضی اللہ عنہم اجمعین آپ کی طرف نظر بھر کر ایسے دیکھتے تھے کہ آپ کی نظر آپ سے ہٹتی نہ تھی. آپ نے دریافت فرمایا, کیا بات ہے؟ صحابہ نے عرض کیا, میرے ماں باپ آپ پر قربان ہو, کیا میں آپ کو آنکھ بھر کر دیکھ لوں؟ کیونکہ قیامت میں تو اللہ تعالیٰ آپ کو بلند درجہ عطا کریں گے. مراد کیا تھا؟ کہ میں نہیں دیکھ پاؤں گا, جس کو آپ کہتے ہیں نا کہاں نبی اور کہاں ہم. آپ ذرا اس محبت کو محسوس کریں, جیسے کسی جانے والے کو انسان نظروں میں رکھتا ہے, کبھی خدا نخواستہ کسی کو بستر مرگ پہ دیکھا اور ڈاکٹر بھی جواب بھی دے دیں فلاں فوت ہو جائے گا, اس کا یہ ٹائم رہ گیا, تو پیارے گھر والے ان کا دل کیا ہوتا ہے کہ کسی طرح اس کی شبی آنکھوں میں بھر لیں. آج تو بڑی تصویریں ہیں نا دلوں میں, آپ ویڈیوز بنا لیں کچھ بھی کر لیں, لیکن صحابہ کے پاس ایسا کوئی گیجٹ نہیں تھا کہ آپ کی ایک تصویر ہی رکھ لیتے. کہا کہ اللہ کے نبی دنیا میں دیکھ لوں, آگے تو پتہ نہیں آپ کو دیکھ بھی سکتا ہوں کہ نہیں, کیونکہ ان کے اندر عاجزی بھی تھی اور ان کو یہ پتا تھا کہ اللہ نے نبی کو ایک اعلیٰ مقام دینا. اور اس پر پھر آیت اتری, اللہ نے نازل فرمائی, وَمَنْ يُطِعِ اللَّهَ وَالرَّسُولَ فَأُولَئِكَ مَعَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِمْ مِنَ النَّبِيِّينَ وَالصِّدِّيقِينَ وَالشُّهَدَاءِ وَالصَّالِحِينَ وَحَسُنَ أُولَئِكَ رَفِيقًا. جو اللہ اور رسول کی اطاعت کرے گا تو وہ ان لوگوں کے ساتھ ہوگا جن پر اللہ نے انعام کیا, انبیاء, صدیقین, شہداء, صالحین میں سے. اور یہ کتنے اچھے ساتھی ہیں. کون سی آیت ہے یہ؟ نساء 69. صحابہ کہا کرتے تھے کہ ہمیں اس سے زیادہ خوشی کسی اور آیت پہ نہیں ہوئی جتنی اس پہ ہوئی, کہ ہمارے عمل جیسے بھی ہوں پھر بھی ہم قیامت کے دن آپ کو ملیں گے. تو اللہ ہمارے بھی دل میں نبی صلی اللہ علیہ وسلم کی سچی محبت ڈال دے. رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ ایک انصاری عورت کی محبت. بنی زبیان کی ایک انصاریہ عورت احد کی جنگ میں اپنے خاوند اور بھائی کی شہادت کی خبر سن کر پوچھنے لگی کہ رسول اللہ صلی اللہ علیہ وسلم کا کیا حال ہے؟ لوگوں نے کہا, ہے ام فلان آپ خیریت سے ہیں؟ کہنے لگی, مجھے دکھاؤ تاکہ میں ان کو دیکھ لوں. تو آپ کی طرف اشارہ کیا گیا یہاں تک کہ اس نے آپ کو دیکھ لیا اور کہنے لگی, شعر ہے بلکہ اس کے عربی میں, ہر مصیبت آپ کے بعد ہلکی ہے. اس کے نزدیک سب سے بڑی مصیبت آپ کو کوئی نقصان پہنچنا تھا, یعنی شوہر, باپ, بھائی, بیٹے جو بھی ہے وہ الگ گئے, بس مجھے آپ کو زندہ سلامت دیکھ کر اطمینان ہو گیا کہ باقی خیر ہے. اور نبی صلی اللہ علیہ وسلم سے صحابہ کرام کی محبت جو آخری لائن ہے ہمارے اس ٹاپک کی. حضرت علی سے پوچھا گیا کہ آپ سب صحابہ رسول اللہ صلی اللہ علیہ وسلم سے کتنی محبت کرتے تھے؟ تو آپ کہنے لگے, اللہ کی قسم آپ ہمیں اپنے مال, اپنی اولاد, اپنے آبا اجداد, اپنی ماؤں اور سخت پیاس کی حالت میں ٹھنڈا پانی ملنے سے بھی محبوب تھے. دعا بھی آتی ہے نا, اللہ معنی اسالک حبك وحب حب الی مما البارد والثلج البرد. مختلف الفاظ ہیں, میں اس لیے اس کو صرف آپ کو اشارتاً دے رہی ہوں. تو یہ تھا تعارف حبیب. ہم سب بھی اللہ کے نبی سے محبت کے دعوے دار ہیں. ہم دعا کرتے ہیں کہ اللہ ہمارے اس دعوے کو قبول کر لے اور ہمیں اس بات کی توفیق عطا فرما کہ ہم تیرے نبی کے نقش قدم پہ چل سکیں. اس پوری سیریز میں جو کمی بیشی تھی وہ میری اور شیطان کی طرف سے تھی, اور جو بہتری تھی وہ اللہ اور ساتھیوں کے تعاون کی وجہ سے تھی. اللہ تعالیٰ سب سے راضی ہو, اور آپ سب نے بھی جنہوں نے ادھر بیٹھ کر سنا, آپ بھی اس کا ایک مستقل حصہ بن گئے. جب بھی جہاں یہ کتاب پڑھی جائے گی, یہ ٹاپک لوگ پڑھیں گے, آپ لوگ انشاءاللہ اس میں حصے دار ہوں گے. اللہ تعالیٰ ہماری خطاؤں سے درگزر فرمائے. سبحانک اللہم و بحمدک, اشہد ان لا الہ الا انت, استغفرک و اتوب الیک. ایک چھوٹا سا سوال ذہن میں آ رہا تھا, ہم سب نبی صلی اللہ علیہ وسلم سے محبت کی باتیں پڑھ رہے ہیں نا, بالفرض محال آج نبی صلی اللہ علیہ وسلم ہوتے, یا نبی صلی اللہ علیہ وسلم کی کوئی چیز ہمارے پاس ہوتی, صحیح ہوتی, یہ نہیں کہ اب لوگوں نے جا کے مسجد نبی سے اقبال لے کر کہا یہ موئے مبارک ہے, یا اگر آج نبی کی کوئی واقعی چیز ہو, ہو سکتی ہیں کوئی چیزیں رکھی بھی ہوں گی کہیں نہ کہیں, تو ہمارا اس کے ساتھ کیا تعلق ہوگا. سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.